नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2080 साल वैशाख 3 गते आइतबार, वैशाख कृष्ण पक्ष एकादशी तिथि, तदनुसार अप्रेल महिनाको 16 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। आजदेखि नयाँ शैक्षिक सत्र, विद्यार्थीका हात हातमै पाठ्य पुस्तक शीर्षकमा छापिएको खबर हो। नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हात हातमै पाठ्य पुस्तक पुग्ने भएको छ। विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्य पुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिदासम्म पूरै विषयका पाठ्य पुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो। यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्य पुस्तक दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ। सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ। भर्ना अभियान वैशाख 15 गते सम्म सञ्चालन गरिन्छ। यस वर्ष कक्षा 5, 8 र 10 का नयाँ पाठ्यक्रम अनुसारका पाठ्य पुस्तक छापिएका छन्। कक्षा 1 देखि 5 का पाठ्य पुस्तक छपाईको जिम्मा निजी क्षेत्रले र कक्षा 6 देखि 10 का पाठ्य पुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन्। केन्द्रले 1,50,00,000 थान पाठ्य पुस्तक छापेको छ। निजी मुद्रणले कक्षा 1 देखि 5 का 1,18,00,000 थान पाठ्य पुस्तक छापेका छन्। पाठ्य पुस्तक विकास केन्द्रका अनुसार 13 वटा निजी मुद्रण संस्थाले कक्षा 1 देखि 5 सम्मका पुस्तक छपाईको जिम्मा पाएका केन्द्रका अनुसार शनिबारसम्ममा 56 वटा जिल्लामा पाठ्य पुस्तक पुगिसकेको छ। बाँकी 21 जिल्ला तराईका छन्। तराईका जिल्लामा पाठ्य पुस्तक पुर्याउन सजिलो हुने भएकाले हिमाली र पहाड़ी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्य पुस्तक वितरण गरिएको हो। आजदेखि नयाँ शैक्षिक सत्र, विद्यार्थीका हात हातमै पाठ्य पुस्तक, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। चौध महिनादेखि प्रधान न्यायाधीश विहीन न्यायालय शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सर्वोच्च अदालत कायम मुकायम नेतृत्वमा रहेको 14 महिना भएको छ, तर प्रधान न्यायाधीश नियुक्तिको सुरसार अझै छैन। जबकि 21 न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सहित 5 न्यायाधीशको पद रिक्त छ। 160 न्यायाधीशको दरबन्दी रहेको उच्च अदालतमा 42 र 287 न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा 40 न्यायाधीश रिक्त रहे पनि प्रधान न्यायाधीश नहुँदा न्याय परिषदले नियुक्ति गर्न सकेको छैन। नेपाल बार एसोसिएशनले बुधबार प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया 10 दिनभित्र अघि नबढे आन्दोलन गर्ने चेतावनी दियो। बिहिबार बिहान बार पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर छिट्टै प्रधान न्यायाधीश नियुक्ति गर्न दबाव दिए, तर संवैधानिक परिषदले नियुक्ति प्रक्रिया अगाडि बढ़ाइहाल्न तदारूकता देखाएको छैन। तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग प्रस्तावका कारण 2078 फागुन 1 मा निलम्बनमा परे यता सर्वोच्च न्यायालय 14 महिनादेखि कायम मुकायम नेतृत्वमा छ। जबराको निलम्बनपछि शुरूमा वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएको थियो। 7 महिना तदर्थ रूपमा नेतृत्व गरेर उहाँ सेवानिवृत्त भएपछि असोज 15 देखि अर्का वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कायम मुकायमका रूपमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आउनु भएको छ। 14 महिनादेखि प्रधान न्यायाधीश विहीन न्यायालय सर्वोच्चमा 5, उच्चमा 42 र जिल्ला अदालतमा 40 न्यायाधीश पद रिक्त। तत्काल प्रधान न्यायाधीश नियुक्त नगरी आन्दोलनमा उत्रिने नेपाल बारको चेतावनी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ उपत्यकामा सड़क जामकै कारण वर्षेनी 1,16,49,00,00,000 आर्थिक क्षति हुने गरेको छ। जामको समयमा हुने इन्धन खपत, सवारी साधनको भारले सड़क बिग्रिदा गर्नुपर्ने मर्मत लागत, ट्राफिक व्यवस्थापन खर्च, वायु तथा ध्वनि प्रदूषण, सवारी साधनको इन्जिनमा पर्ने भार, चालक र यात्रुको स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणलाई आधार मानेर क्षतिको यो हिसाब निस्किएको हो। यो नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। शेरजंग बहादुर चन्द नेतृत्वको प्राविधिक टोलीले 2019 नोभेम्बरदेखि 2020 मेसम्म 6 महिना लगाएर यसबारे अध्ययन गरेको थियो। उपत्यकामा खास जाम हुने काठमाण्डुको कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्दारा, चावहिल, कलंकी, त्रिपुरेश्वर, नयाँ बस पार्क, ललितपुरको एकान्त कुना, लगनखेल, सातदो बाटो तथा भक्तपुरको जगाती लगायत सड़क क्षेत्रमा पुगेर अध्ययन गरेको थियो। अध्ययनमा डाक्टर कृष्ण भक्त दुवाल र डाक्टर अरूण कुवर तथा इन्जिनियरिङ अध्ययनरत 15 विद्यार्थी सहभागी थिए। काठमाण्डु महानगरपालिकाले यो प्रतिवेदन amazon.com खरिद गरेर ट्राफिक व्यवस्थापनको रणनीति बनाउँदैछ। विदेशी मुलुकका कुनै मानिस केही समय जाममा पर्यो भने खर्च भएको त्यो समयलाई मूल्यसँग जोडिन्छ, तर हामी कहाँ सवारी साधन जाममा पर्दा भएको क्षति र समस्याबारे सरकारले खासै चासो राख्दैन। वास्तवमा सड़कमा सवारी जाम र अवरोधका कारण नदेखिने गरी ठूलो क्षति भइरहेको हुन्छ। त्यो क्षति राज्यले भन्दा नागरिकले भोगेका छन्। यदि राज्यको क्षति भएको भए राज्यले थाहा पाउने थियो, तर आम नागरिकले भोगेको शास्ति र समस्याबारे राज्यले चासो दिएको छैन। जामका कारण आम सर्वसाधारणले ठूलो मार खेप्नु परेको छ, यो बेहिसाब छ, यातायात तथा पूर्वाधारविद आशिष गजुरेल भन्नुहुन्छ। अध्ययनकर्ता शेरजंग बहादुर चन्द भन्नुहुन्छ, नेपालमा ट्राफिक समस्या पहिलेदेखिकै हो, यसमा कसैले पनि अध्ययन गरेको देखेनौ। अरू देशमा यसबारे धेरै अध्ययन भएका छन्, तर हामी कहाँ अध्ययन भएको थिएन। यसले देशको अर्थतन्त्रमा पनि असर पारिरहेको छ। नीति निर्माण तह अर्थात सरकारलाई सचेत, जिम्मेवार र जागरूक गराउन हामीले यो अध्ययन गरेका हौं। काठमाण्डु उपत्यकामा ट्राफिक जामले वार्षिक 1,16,49 करोड़ आर्थिक क्षति नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाण्डु उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पहिलो बनेको छ। विश्वका 101 शहरको रियल टाइम प्रदूषण मापन गर्ने आईक्यू इयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाण्डु विश्वकै सबैभन्दा प्रदूषित शहर रहेको पाइएको हो। वायुको गुणस्तर सूचकांक आईक्यू आईमा 202 अंकसहित शनिबार साँझ काठमाण्डु विश्वकै विषाक्त हावा भएको शहर पुष्टि भएको छ। प्रदूषणको हिसाबले काठमाण्डु पछि नयाँ दिल्ली, थाइल्याण्डको चियाङमाई, भियतनामको हनोई, थाइल्याण्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छन्। वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले 0 देखि 500 सम्म विभिन्न तहमा विभाजन गर्दा 201 देखि 300 सम्मको आईक्यूआईलाई वैजनी रंग दिएको छ। यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो। देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढ़ेको मानिएको छ। प्रदूषणको यो तह जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। प्रदूषित शहरको सूची विश्वकै 1 नम्बरमा काठमाण्डु नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देश हो चीन, तर चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दावी गरेको छ। राष्ट्रसंख्या विज्ञहरू भारतमा जनसंख्या उच्च दरमा वृद्धि भइरहेको र चीनमा घट्दो क्रममा रहेकाले केही समयमा नै चीनको स्थान भारतले लिने बताउँछन्। अप्रेल 14 सम्ममा चीनलाई उछिन्दै भारतको जनसंख्या 1,42 करोड़ भन्दा बढ़ी पुग्ने राष्ट्रसंघले यसअघि नै प्रक्षेपण गरेको थियो। सन् 2021 भएको चीनको 7 राष्ट्रिय जनगणना अनुसार चीनको जनसंख्या करिब 1,41 करोड़ छ। विज्ञ भन्छन् यो तथ्याङ्कलाई अब भारतले उछिन्नेछ। यही नोभेम्बरसम्ममा विश्वको जनसंख्या 8 अर्ब हुनेछ र त्यसमा भारत अग्रपंक्तिमा आउनेछ। चीनको जनसंख्यालाई उछिन्दै भारत अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तपाईं त्यतिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। मताधिकारबाट प्रवासी नेपाली वञ्चित हुनुपर्ने छैन शीर्षकमा गोर्खापत्र दैनिकले अग्र पृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गरिने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, प्रवासी नेपालीहरू मताधिकारबाट वञ्चित हुनु पर्दैन। प्रधानमन्त्री प्रचण्डले रेमिट्यान्सबाट विदेशी मुद्राको संचितमा उत्साह थपेको चर्चा गर्दै भन्नुभयो, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा संचित 11 महिनालाई पुग्ने संकलन हुनु आफैमा अर्थतन्त्र सुधारको संकेत हो। संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी भएको बताउँदै उहाँले विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौती रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिलेदेखि नै हो, यसमा म आएपछि सुधार भइरहेको छ। नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि 3 महिनामै सकारात्मक संकेत देखियो, संचित बढ़ेको छ। उहाँले आफ्नो पहलमा राजस्व संकलनमा उल्लेखित सुधार हुनुका साथै बैंकको ब्याजदर घट्ने क्रम शुरू भएको बताउनुभयो। मताधिकारबाट प्रवासी नेपाली वञ्चित हुनुपर्ने छैन गोर्खापत्र दैनिकले अग्र पृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्र पृष्ठमा तीन दलका शीर्ष नेताबीच छलफल शीर्षकमा खबर बनाएको छ। सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूबीच सरकारका काम कार्यवाहीलाई प्रभावकारी बनाउने र मन्त्री परिषद विस्तार गर्ने सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा वैशाख 10 गते हुने उपनिर्वाचनमा गठबन्धन दलका साझा उम्मेद्वारहरूलाई जिताउन गर्नुपर्ने पहल कदमीका विषयमा छलफल भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित शीर्ष नेताहरूबीच छलफल भएको छ। तीन दलका शीर्ष नेताबीच छलफल गोर्खापत्र दैनिकले अग्र पृष्ठमा छापेको छ। चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी 10 वैशाखमा चितवन क्षेत्र नम्बर 2 हुने उपनिर्वाचन लक्षित कार्यक्रममा व्यस्त रहेका छन्। स्वतन्त्र उम्मेद्वार समेत प्रचार प्रसारका लागि गाउँ गाउँ पसेका छन्। उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर 2 124,695 जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले 43 स्थलका 138 केन्द्रबाट मतदान गर्नेछन्। मंगसिर 4 भएको निर्वाचनमा नसोचेको मत ल्याएर पछाडि परेका नेकपा एमाले र नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा आफ्नो रणनीति बदलेका छन्। नेपाली कांग्रेसले पार्टीलाई आफ्नो लयमा फर्काएको छ भने नेकपा एमाले आफ्नो चुनावी गतिविधिलाई आक्रामक रूपमा अगाडि बढ़ाएको छ। 4 मंगसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गएको मत फर्काएर जित्ने दाउमा कांग्रेस रहेको छ। नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ। चितवन 2 यसपटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ। धेरै मतदाता मंगसिर 4 चुनावमा आएको मतान्तर अहिले नदोहोरिने बताइरहेका छन्। जो कोहीले जिते पनि धेरै मतान्तरको फरक नपर्ने विश्लेषण मतदाताले गरेका छन्। लयमा फर्किँदै कांग्रेस, आक्रामक प्रचारमा एमाले, रक्षात्मक राष्ट्रिय स्वतन्त्र पार्टी, राजधानी दैनिकले अग्र पृष्ठमा छापेको छ। म महालेखा परीक्षकको कार्यालयको 60 प्रतिवेदन सार्वजनिक भएको छ। मुलुकको अर्थतन्त्र र वित्त खर्च प्रणाली कसरी चल्छ भन्ने कुरा प्रतिवेदनमा झल्किएको छ। प्रतिवेदनले सुझाएका विषयमा सघन रूपमा छलफल एवं कार्यान्वयन हुन सकेको छैन। बेरुजुलाई समग्रतामा हेर्नुपर्छ। महालेखाले प्रकाशित गरेको बेरुजु त झण्डै 40% मात्रै हो, त्यसैले विस्तृत डिटेलमा जानुपर्ने आवश्यकता छ। संविधान र लेखा परीक्षण ऐन 2075 बमोजिम संघ प्रदेश र स्थानीय तहका सरकारी कार्यालय पूर्ण स्वामित्व भएको संगठित संस्थाको महालेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुन्छ। विगतमा झैं यसपटक पनि बेरुजु आर्थिक अनियमितता पेस्की असुल गर्नुपर्ने रकमको परिमाण बढ़दै गएको छ। आर्थिक अनुशासनहीनता पहिले भन्दा पनि जटिल अवस्थामा पुगेको देखिन्छ। संविधान अनुसार 3 तहको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकले गर्दछ। हृदय त्रिपाठीको भनाईसहित अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा यो खबर छापेको छ। प्रदेश सरकारका विभिन्न निकायले अनियमित रूपमा अनुदान रकम वितरण गर्नुका साथै वितरित अनुदानको दुरूपयोग भएको पाइएको छ। प्रदेशहरूले अनुदान वितरण गर्न कार्यविधिहरू तर्जुमा गरे पनि कार्यान्वयनमा कमजोरी देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ। आर्थिक वर्ष 2078-79 7 प्रदेशमा अनुदानमा अनियमितता हुनुका साथै दुरूपयोग बढ़ेको प्रतिवेदनमा उल्लेख छ। शहरी विकास तथा भवन कार्यालय कैलालीले 8 गैर नाफामूलक सहकारी संस्थाको भवन निर्माणका लागि 83,93,000 रूपियाँ उपलब्ध गराएको थियो। समुदायभित्र ऋण लगानी गरेर नाफा कमाउने उद्देश्यले स्थापना भएका सहकारी संस्थालाई प्रदेश सरकारबाट भवन निर्माणका लागि बजेट दिनु नियमसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशको अनुदानमै अनियमितता कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। विभिन्न सरकारी निकायमा राज्यको ढुकुटी चरम दुरूपयोग गरेको पाइएको छ। सरकारी अधिकारी तथा जनप्रतिनिधिले कानून उल्लंघन गरेर आफू खुशी अरबौं रूपियाँ मनपरी ढंगले खर्च गर्ने मिलेमतोमा राजस्व छूट दिने असूल गर्नुपर्ने राजस्व असूल नगर्ने गरेको पाइएको छ। महालेखाको कार्यालयले तयार गरेको 60 प्रतिवेदन अनुसार स्थानीय तह प्रदेश सरकारदेखि संघीय सरकारका सबै निकायमा चरम व्यथिति देखिएको छ। मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेको अर्थ मन्त्रालयमा तहतका निकायले समेत नियम विपरीत राजस्व छूट समेत दिएका छन्। राज्यको ढुकुटी सञ्चालनमा व्यथिति, अरबौं रूपियाँ मनपरी छूट र भुक्तानी नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले बढ़दो तापमानको जोखिम शीर्षकमा सम्पादकीय बनाएको छ भने नागरिक दैनिकले सरकारी खर्चमा चरम व्यथिति शीर्षकमा सम्पादकीय छापेको छ। पछिल्लो समय बेरुजुको विकेन्द्रीकरण समेत हुन थालेको छ। आर्थिक व्यथिति संघीय र प्रदेश सरकार हुँदै स्थानीय तहसम्म पुगेको छ। सार्वजनिक संस्थाहरू पनि बेरुजुका कारण समस्याग्रस्त बनेका छन्। यस्तै प्रसंगलाई नागरिक दैनिकले सम्पादकीय बनाएको हो। कान्तिपुर दैनिकले नागरिकका विवरणमा ठेकेदारी मुखदर्शक नवश अख्तियार शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले बेरुजुले अनियमितताको चित्रण शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। नेपाल बंगलादेश ऊर्जा बैठकको मुख्य एजेण्डा प्रसारण लाइन शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय बैठक वैशाख 27 र 28 गते बंगलादेशमा हुने भएको छ। यसका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 5 सचिव स्तरीय बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे छलफल शुरू गरेको छ। बैठकमा विशेषत यसअघि भएको बैठकको समीक्षा तथा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा राखेको र त्यसबारे समेत छलफल हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधु प्रसाद भेटुवालले जनाउनुभयो। वैशाख 27 दुवै देशका सहसचिव स्तरको बैठकमा छलफल हुने एजेण्डालाई 28 गतेको सचिव स्तरीय बैठकले टुंग्याउने उहाँको भनाइ छ। नेपाल बंगलादेश ऊर्जा बैठकको मुख्य एजेण्डा प्रसारण लाइन कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपालमा अनुमति पाइसकेपछि पनि 241 वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण शुरू हुन सकेको छैन। महालेखा परीक्षकको 60 वार्षिक प्रतिवेदनमा गत वर्ष 655 स्थानीय तहलाई अनुमति दिएको मध्ये 441 तहमा निर्माणाधीन अवस्थामा रहेको र 241 तहमा निर्माण शुरू नै नभएको लेख्छ। सरकारले हरेक स्थानीय तहमा 5-15 सयसम्मको आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्न चालू आर्थिक वर्ष 2079-80 6,96,65,35,000 रूपियाँ खर्च भएको छ। खरिद गरियो तर बाँडिएन झूल शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अब लघुवित्त वित्तीय संस्थामा 1,00,000 वा त्यसभन्दा बढ़ी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ। लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशन मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। एकैपटक वा पटक पटक गरी एक दिनमा 10,00,000 वा त्यसभन्दा बढ़ीको रकम नगद जम्मा गर्दा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने पुरानै व्यवस्था रहेको छ। लघुवित्तमा 1,00,000 बचत गर्दा अब स्रोत खोजी कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। र कैलालीको भजनीका किसानलाई असारको झैं व्यस्तता छ। उनीहरू सपरिवार दिनभर खेतमा धान रोप्नमै व्यस्त हुन्छन्। कोही बिउ उखेलिरहेका हुन्छन्, कोही खेत जोतिरहेका हुन्छन्, कोही छुपुछुपु धान रोपिरहेका हुन्छन्। जिल्लाको बाढ़ी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्। उनीहरूले यो बेलामा धान उत्पादन गर्न नसके भोकै बस्नुपर्छ। असारमा रोपेको धान बाढ़ीले बगाउने गर्छ, त्यसकारण धेरै जसो किसान अहिले नै धान रोपेर असारमा खेत बाँझो छोड्छन्। बाढ़ी प्रभावित क्षेत्रका किसान चैते धान रोप्न व्यस्त, नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।